आप अपनी जिंदगी का कोई पिछला तजुर्बा याद करें, सोचा कुछ था हो कुछ गया, बाद में पता चला कि आपकी थोड़ी सी कोशिश अगर ज्यादा होती ना तो फिर आपको वो चीज़ मिल जानी थी, कितना अफसोस होता। आप अब देखिए कि जब ये सारा कुछ दुनिया में होता है जिसको मैं और आप यहाँ देखते हैं, तो क्या हमें इससे आखिरत नहीं समझ आती? चंद सेकंड के लिए सबसे बेनियाज होकर सोचें, अगर कयामत के दिन पता लग गया, थोड़ी सी कोशिश और कर लेती तो नबी सल्लम का साथ मिल जाता, अल्लाह का दीदार हो जाता। देखिए जन्नत में पहुंच जाना भी बड़ी बात है, वो भी अल्लाह की रहमत और उसके फजल से ही होगा, लेकिन जन्नत के दर्जे पहुंच गए हैं आप जन्नत में, बस कहा जा रहा है कि थोड़ा सा और कुछ कर लेते ना तो तुम फिरदौस में थे और तुम नबी सल्लम के साथ मुलाकात कर लेते और तुम्हें अल्लाह ताला की तरफ से सलाम उन कौलम में रब रहीम की आवाज़ें आती और तुम्हें अल्लाह हर जुमे के जुमे अपना दीदार कराते। आप इमेजिन कीजिए यहाँ बैठकर इस वक्त हमें कितना अफसोस होता। आज दुनिया में हाल ये है, सिर्फ एक सेल का साइन हमसे मिस हो जाए और सेल ख़त्म हो जाए और हमारी 2, 8, 10 जोड़े ले आई हो और हमें खबर ही ना हो, और उस दिन पता चले जिस दिन सेल ख़त्म हो चुकी वही हसरत नहीं सोने देती, हाय मेरा नुकसान हो गया। हालांकि क्या नुकसान हुआ, वो भी नुकसान था, ये उससे बड़ा नुकसान है, वैसे एक लेना था अब आपने 6 ले लिए, पैसे तो आप उतने ही उनको दे के आती हैं, लेकिन यहाँ तो चांसेस हैं, आज नहीं तो कल, इस साल नहीं तो अगले साल, इस साल उम्रे पे नहीं जा सके अगले पे चले जाएंगे, इस साल हज का वीज़ा नहीं मिला अगले का मिल जाएगा, वहाँ क्या होगा? इमेजिन कीजिए, दिस वर्ल्ड इज़ द लास्ट एंड फाइनल चांस, नो मोर, नो मोर ऑप्शन। दुनिया में टेस्ट होते, आप मेकअप कीजिए दोबारा अगले साल दे दीजिए, अपने नंबरों को दोबारा ले लीजिए, इस दुनिया से आगे जाकर कोई मेकअप टेस्ट नहीं है कि यू कैन मेकअप योर मार्क्स, तो क्या सोचना है? और वक्त गुजर गया बहुत सारा, अब थोड़ा सा है, जो है उसको गनीमत समझना है। आप देखिए कि जितना ज़्यादा आप और मैं इस चीज़ के साथ रहेंगे उतना हमें अच्छा लगेगा। फिर इसके बाद देखिए कि मैंने शुरू में तذکرہ किया था कि कुछ गफलतें अच्छी भी होती हैं, कैसे? आप कह लीजिए कि बेसिकली अगर आप कैटेगराइज करें ना तो गफलत की 2 किस्में हैं, एक है महमूद गफलत, पसंदीदा गफलत, और एक है मज़मूम गफलत। महमूद कौन सी है? गुनाहों से गाफिल, बुराइयों से गाफिल, हर उस चीज़ से गाफिल जिसको अल्लाह नहीं पसंद करते, ये बिल्कुल वही गफलत है जिससे मुतसिफ औरतों को पाक दामन औरतें कहते हैं। कुरान पाक में सूरत नूर में हज़रत आयशा सिद्दीका रज़ी अल्लाहु अन्हा के वाक़े को बुनियाद बनाकर आयत 23 में क्या कहा गया, इन्नल लज़ीन यरमूनल मुहसनातिल गाफिलातिल मोमिनात, वो लोग जो भोली भाली पाक दामन मोमिन औरतों पर तोहमत लगाते हैं, लुइनु फिद दुनिया वल आखिरा, दुनिया और आखिरत में उन पर लानत हो गई, वलहुम अज़ाबुन अज़ीम, और उनके लिए बड़ा अजाब है। तो ये गाफिला कौन सी हैं? ये आयशा थी। जब उन पर तोहमत लगी तो कहा गया घर वालों की ले लेते हैं गवाही, बरीरा नाम की इनकी एक लौंडी थी, उनके पास गए, कहा बताओ कि तुमने आयशा को कैसा पाया? कहा वो तो इतनी भोली है, आटा गूंद के रखती हूँ मैं इधर, मैं उनको कहती हूँ बीवी ख्याल रखना, और वो अंदर जाके सो जाती है और आटा बकरी खा जाती। ये है गाफिलात, जिसको हमारे यहाँ कहते सीधी साधी भोली सी इनोसेंट सी, ये गफलत बहुत प्यारी है। और बास लोग कहते हैं आपको तो किसी बात का पता ही नहीं होता, भाई अच्छा है नहीं पता, क्या करेंगे पता लगा कर, ठीक है? आपके बच्चे ही आपको कई बातें कहेंगे, मामा आपको तो पता ही नहीं है क्या चल रहा है, कौन सी मूवी चल रही है, क्या हो रहा है। तो ये तो है महमूद। मज़मूम जो गफलत है ना, इसके अंदर क्या है? नंबर एक, अल्लाह की याद से गाफिल। मेरा ये तो ऐसे ही जैसे कोई बच्चा अपनी माँ से गाफिल है, अल्लाह की याद और उसकी इताअत से गफलत। फिर इसी तरह आखरत के घर की गफलत, हिसाब और जजा सजा से गफलत, ये है वो चीज़ जिसको अगर हम देखें तो हमारा अक्सर मामला है। और याद रखिए अल्लाह ने कुरान में कहा कि अक्सर गाफिल हैं, अक्सरियत गाफिल कहाँ है? सूरह अंबिया आयत 1, इक्तरब लिन्नास हिसाबुहुम वहुम, हुम जमा के लिए होता है, फ़ी गफलत मौरिदून, कि हिसाब का वक्त करीब आ चुका है लेकिन बहुत सारे लोग जो है गफलत में। अब ये जो मज़मूम गफलत है ना, नापसंदीदा गफलत, इसकी फिर 3 किस्में हैं, और अपने आप को मैं भी चेक करूंगी आप भी। एक होती है आरजी गफलत, गफलत आरजा, ये नेक लोगों को भी लाहक होती है, सालेहीन को भी होती है, ٹھیک ہے اللہ کے نبی تو معصوم الخطا ہوتے ہیں، صحابہ میں بھی یہ غفلت آ جاتی تھی، آ سکتی ہے، کبھی دل پہ پردہ آ جاتا ہے، کبھی نماز میں وہ خشوع نہیں رہتا، کبھی انسان کا دنیا کی طرف زیادہ ہی میلان ہونے لگتا ہے، تو یہ ہوتی کم ہے. اس کی پہچان کیا ہے؟ ہوتی بہت ریئر ہے، ونس اپون اے ٹائم جس کو آپ کہہ لیں، آتی ہے اور ختم. ایک دم نفس آیا کوئی چیز دیکھ لی، پھر ساتھ کا اس بلّہ ابن شیطان راجی، کوئی بات سن لی، غیبت سن لی، کان دھر لیے اور اس کے بعد پیچھے ہو گئے. تو یہ جب غفلت آتی ہے نا، فوراً وہ لوگ چکنے ہوتے ہیں، ہو ہو اللہ کو حساب دینا، جزا، حساب کتاب، فوراً توبہ کرتے ہیں. سورۃ اعراف 201 میں اللہ نے ایسے لوگوں کا ذکر کیا، ان الذین اتقوا، وہ لوگ جو متقی ہیں، تقویٰ ہے، اللہ سے ڈرتے. اذا مسہم طائف من الشیطان، جب چھو بھی جاتا ہے ان کو شیطان کی طرف سے کوئی خطرہ، تذکروا، ہوش میں آ جاتے ہیں، فاذا ہم مبصرون، اور ایک دم ان کی آنکھیں کھل جاتی ہیں. تو یہ چیز تو عام ہے. دیکھیے اس بات پہ ذرا سی بات کروں، بعض دفعہ ہم جب نیک لوگوں کو، یا جیسے شیوخ ہیں، علماء ہیں، جن کو لوگ دنیا میں معروف نام سے پہچانتے ہیں، ہم ان کی ٹو میں لگ جاتے ہیں. آپ دیکھیے کہ آج ایک بہت ہی برا کردار اور برا اخلاق کیا ہے کہ نیک لوگوں کو بدنام کرو، ویڈیو بنا دو، فلاں نے یہ بولا ہے، کافر، جہنمی، استغفر اللہ. آپ کو خود پتہ آپ کیا ہیں، آپ کا کیا مقام ہے اللہ کے پاس؟ کسی کی بات سن رہی تھی تو وہ کسی بزرگ کے پاس گیا اور کہنے لگا کہ جی میں کسی بڑے نیک بزرگ کی تلاش میں تھا کہ میں ان کے پاس بیٹھوں، میں ان سے کچھ سیکھوں. تو مجھے کسی نے ایک بزرگ کا پتہ دے دیا، میں چلا گیا. تو میں ان کے پاس گیا لیکن مجھے ان میں تو ایک خرابی دکھی، تو میں نے کہا نہیں نہیں یہ شخص اس قابل نہیں کہ میرا استاد بنے. میں وہاں سے اٹھا، پوچھا لوگوں سے، تو انہوں نے مجھے ایک اور بزرگ کا پتہ دیا کہ بھائی ادھر چلے جاؤ. خیر دوسرے کا گئے، کہتا ہے میں ایک دو تین کرتے کرتے 99 لوگوں کے پاس پہنچ گیا، لیکن میں جس کے پاس جاتا اس کا ایک ایک ایپ میرے آگے کھلتا گیا. تو میں نے کہا جس میں ایپ ہے وہ میرا استاد ہی نہیں ہوگا، تو اب میں آپ کے پاس آ گیا، تو اب آپ میرے پہ رحم کریں، تو مجھے کچھ سکھائیں. تو اس استاد نے، یعنی یہ بات تھوڑی میں نے سنی کسی اور رنگ سے تھی، میں آپ کو سمجھانے کے لیے اپنے رنگ میں بتا رہی ہوں، کہنے لگے کہ میرے دوست، دوسروں میں تو تجھے ایک ایک دکھا نا، تو میرے میں تو تجھے سارے ہی دکھیں گے، پہلی بات ہے. لیکن اس سے بعد جو اگلی بات ہے نا، یہ بڑی خوبصورت بات ہے. کہنے لگے کہ کاش تو نے ان سب کی ایک ایک خرابی کی بجائے ایک ایک اچھی بات چنی ہوتی، تو آج تیرے پاس 99 چیزیں آ چکی تھیں اور تو ان چیزوں کو عمل کرتا، تجھے کسی استاد کی ضرورت ہی نہیں تھی. یقین کیجیے، اللہ کے نبی نے فرمایا کہ اگر تم لوگوں کے عیب ڈھونڈو گے تو ان کو رسوا کر دو گے. کہتے ہیں نا کہ تہ میں کچھ نہ کچھ گدلی ہوتی ہے. پانی میں بھی اگر آپ صاف پانی میں بھی غور سے دیکھیں، ایک مائکروسکوپک نظر دیکھیں، تو اس میں 70 جراثیم دکھیں گے. تو نیک لوگوں سے بھی غفلت ہو سکتی ہے، لیکن یہ رہتی نہیں، یہ ان کی عادت نہیں ہوتی. دوسری قسم کے وہ لوگ ہیں جو بار بار غفلت میں پڑتے ہیں، جس کو آپ کہتے ہیں متکرر. کررہ یا کرر کیا ہوتا ہے؟ دوبارہ. قرآن میں آتا ہے نا وَلَوَنَّ لَنَا كَرَّةً فَنَتَبَرَّوْا مِنْهُمْ. تو کررہ قرار کیا ہے؟ جیسے شاعر کو نہیں لوگ کہتے ہیں مقرر مقرر، یعنی دوبارہ سنائیے، تو تکرار کا لفظ بھی اسی سے ہی ہے. تو دوسری قسم کے متکرر، یعنی تکرار کے ساتھ غفلت، یہ کون ہوتے ہیں؟ ایک دو نہیں، عادت بنی ہوئی ہے. یعنی عام مسلمانوں میں گناہگار اور فاسق لوگ یہ زندگیاں گزارتے ہیں، کم ہے یا زیادہ ہے، کبھی غفلت کا شکار. نمازیں بھی پڑھتے ہیں، گناہ بھی کرتے ہیں، مطلب فن کے نام پہ بھی ہیں، شادیوں میں خوشیوں کے نام پہ مستیاں بھی ہو رہی ہیں، اور نماز بھی نہیں چھوڑتے اللہ کے حکم سے، عمرے بھی کر رہے ہیں، صدقے بھی دیتے ہیں. تو ایسے لوگ جو ہے نا، یہ جس کو آپ کہہ لیں کہ دین اور دنیا کو ساتھ لے کر چل رہے ہوتے ہیں، حالانکہ وہ اپنی مرضی کے پیچھے چل رہے ہوتے ہیں، یہ لوگ خطرے میں ہیں. کیونکہ بار بار کی یہ غفلہ جو ہے نا، بندے کو پھر اس چیز کا احساس ختم کرتی ہے. جیسے میں نے شروع میں کہا کہ وہ پھر نفس لوامہ بولنا ہی چھوڑ دیتا ہے کہ اس نے میری ماننی نہیں تو میں اس کو کیوں بولوں. ٹھیک ہے، ایسے لوگوں کے لیے کیا ضروری ہے کہ ایسوں کو ہم سنائیں. اگر آپ کو اپنے اوپر ایسی کیفیت دکھ رہی ہے، کثرت سے قرآن سنیں، اذکار پڑھیں، اور اسی طرح سے آپ درس و تدریس میں شرکت کریں. آپ دیکھیں کہ آپ ایک گھنٹے کا لیکچر کسی کا سنتے ہیں یا کسی محفل سے ہو کے آتے ہیں، کیا آپ کو اپنے ایمان کا گراف بڑھتا ہوا نہیں دکھتا؟ ابھی ہم نے 39 منٹ بات کی ہے ٹوٹل، جو یہ بات تھی شروع سے، کیا اس 39 منٹ سے ہمیں کچھ مل رہا ہے؟ ان 39 منٹس میں ہمارا محاسبہ ہو جائے، اپنے ایمان کا ہم لیول چیک کر لے، اور کیا چاہیے. تو ہم سب میں ایسی غلطیاں ہو سکتی ہیں، لیکن اس کا علاج کیا ہے؟ کہ ہم اپنے آپ کو ایسے علمی حلقوں میں رکھیں، قرآن سے جڑیں، اور شیطانی چیزوں سے اپنے آپ کو دور رکھیں. ایک تیسری غفلت ہے جس کو غفلت تامہ تامہ کے تمام پوری ڈوبے ہوئے غفلت میں. یاد رکھیے یہ کفار ہیں. کفار اپنی زندگیاں ایسی گزارتے ہیں, اللہ سے غافل, آخرت سے غافل, قرآن سے غافل, گویا کہ اللہ تعالیٰ کا تکل نام. سورت محمد آیت 12 میں اس کا تذکرہ آتا ہے, والذین کفروا, اور وہ لوگ جنہوں نے کفر کیا, یتمتعون, فائدے اٹھا رہے ہیں, وہ یاکلون, اور وہ کھا رہے ہیں, کما تاکل لنا, جیسے چپایا کھاتا ہے, چلتے پھرتے کھا رہے ہیں, آدھا گھر رہے ہیں, باتیں کر رہے ہیں, ناچ رہے ہیں, کود رہے ہیں, یعنی جانوروں والی زندگی ہے, مقصد سے دور ہیں. اور فرمایا والنار مثوى لهم, اور آگ ان کا ٹھکانہ ہے. تو کفار ایسے غفلت میں ہوں تو بات سمجھ آتی ہے, لیکن مسلمان نہیں. پیچھے اللہ کے نبیوں میں سے ایک نبی تھے حضرت لوط, ان کی قوم کے اوپر ایک مستی چھائی ہوئی تھی ہوموسیکشوالیٹی کی. اللہ تعالیٰ سورہ ہجر آیت 72 میں فرماتے ہیں, لعمرو کا, آپ کی عمر کی قسم, انہم لفی سکرتہم یا مہون, یہ اپنی مستی میں اس وقت ڈوبے ہوئے تھے. تو یاد رکھیے کہ گناہوں کی ایک مستی ہوتی ہے. ایسے لوگوں کے لیے پھر میرا آپ کا عمل کیا ہے, ہم ان کو اسلام کی دعوت دیں. دیکھیے آپ تو اتنے خوش قسمت ہیں, میں کہتی ہوں پاکستان میں رہنے کی ایک پلس پوائنٹ یہ ہے کہ لائبلٹی ختم ہو گئی نا. 99% اس ملک کے لوگ مسلمان ہیں. آپ کے اس ملک میں اونلی 1% چانسیز ہیں ون بیس پہ نان مسلمز کو دعویٰ دینا. کتنے مزے, مجھے تو سوچ کے ایسے لگ رہا ہے جیسے سانس آ گیا, کیونکہ ہم باہر کے ملکوں میں رہتے ہیں, ادھر بھی نان مسلم, ادھر بھی, آگے بھی, پیچھے بھی, 90% نان مسلم ہوتے ہیں, ہم مسلم تو وہاں 8-10% ہی ہوں گے نا. تو میں ہر وقت یہی سوچتی ہوں گزرتے آتے کہ اللہ ہمیں ان کے بارے میں نہ پوچھنا, یہ ہماری ذمہ داری ہے. کوئی پوسٹ مین ہے تو کوئی میڈ ہے تو کوئی اگر گھر میں کسی بھی کام کے لیے آتا ہے, تو آپ کے پاس تو اونلی 1% چانس ہے, باقی 99 کس کو. ایک جملہ اکثر بولتی ہوں, نان مسلم کو اسلام کی دعوت دیں اور مسلمان کو قرآن کی دعوت دیں. آج آپ کے پاس ٹھیک ہے نان مسلم کو اسلام پیش کرنے کے چانسز 1% ہے, لیکن آپ کے پاس واللہ ہی 99% چانسز اس بے شعور اور غفلت میں ڈوبی ہوئی امت کو قرآن دینا. آج غفلت کے اندر جو پڑے ہوئے ہیں اس کی وجوہات کے ہیں, چلیے تھوڑے سے اسباب نوٹ کر لیں. سب سے پہلی بات, دیکھیں غفلت کے 7-8 سبب لکھواتی ہوں تاکہ میں اور آپ اپنا سبب ڈھونڈیں. آپ دیکھیے کہ سبب پتہ چل جاتا ہے تو علاج کرنا آسان ہوتا ہے نا, ایسی ہے نا. آپ کو پتہ ہی نہیں چل رہا آپ کا پیٹ کی لوز ہو رہا ہے, پھر سبب پتہ چل گیا کہ معدے میں شاید السر ہے تو پھر دوا لیں گے نا. تو اس وقت جو اسباب ہے نا, چھوٹے چھوٹے مطلب پوائنٹس میں ڈھونڈوں گی تاکہ میں اور آپ اپنا اندر کا چھپا ہوا سبب دیکھیں. تو غفلت کا سب سے پہلا سبب کیا ہے کہ بدن کی راحت, جس کو آج کی زندگی میں لگژریس لائف, کمفرٹرز, کمفرٹ چاہتے ہیں. عمومی طور پہ دیکھیے پچھلے دور سے لے کر آج کے دور کے لوگ نرم مزاج ہو گئے, ہے کہ نہیں. چار پائیوں پہ سو جاتے تھے, پیدل چلتے تھے وہ لوگ, روکھا سوکھا کھاتے تھے. آج بھی الحمدللہ دیہاتوں میں آپ کو اس کا بہت زیادہ تجربہ ہو سکتا ہے لوگوں کو دیکھے, لیکن شہری لوگ جو ہوتے ہیں عموماً دن رات کا اکثر حصہ اپنے جسم کو آرام پہنچانے کی تلاش میں گزار دیتے ہیں, اور ان کو یہ پتہ ہی نہیں ہے کہ جس راحت کی تلاش میں وہ ہیں وہ تو اصل تھکن اور خسارے کا ذریعہ ہے. اصل راحت کیا ہے؟ کیا آپ اپنے اندر ایمان پیدا کریں. دیکھیے اللہ نے آرام کو, سکون کو اپنی یاد میں رکھا, اللہ بذکر اللہ تطمئن القلوب, اور جنت کی یہ دولت ہے. لکھ لیں, سکون, خوشی جنت کی دولت ہے. دنیا میں اللہ نے اس کا چھوٹا سا ٹریلر اپنی یاد میں رکھ دیا. اللہ کی یاد میں جتنے گزرتے جائیں گے, پاس جاتے جائیں گے, زندگی میں بہت زیادہ کمفرٹ کی کوشش نہ کریں. دیکھیں میں اس پہ ماؤں کو پھر اپنی عادت سے مجبور ہو کے ضرور کہوں گی, کیونکہ ہمارا کوئی درس پورا ہو نہیں سکتا اگر ہم اپنے بچوں کی تربیت جو ہم کر رہے ہیں اس پہ بات نہ کریں. انشاءاللہ اس پہ ایک اور ٹاپک آئے گا, وہ مائیں کدھر ہیں, کچھ اسی طرح کا ٹاپک ہے. لیکن آپ دیکھیں کہ میں اور آپ جو کچھ کرا رہے ہیں, پڑھ پڑھا رہے ہیں نا, اگر ہم تو یہاں سے سیکھ کے چلے گئے اور ہمارے بچے, ہماری بچیاں, ان تک یہ بات ہی نہ گئی, تو پھر تو اور زیادہ گھر میں لڑائی شروع ہو گئی. انہوں کا نما لگتا ہے آج پھر کوئی درس سن کے آئی ہیں, یا امی جس دن درس سن کے آتی ہیں بہت تنقید کرتی ہیں. لیکن ہم تھوڑا سا دیکھیں, پیدا ہوئے نیو بورن بیبی سے لے کر ماشاءاللہ ہمارے قد سے بھی اونچے بچوں تک, کیا ہم نے اپنے بچوں کو آسائشوں کا عادی نہیں کر دیا؟ علامہ اقبال نے آج سے 200 سال پہلے تقریباً یہ شعر بولا تھا کہ رولاتی ہے مجھ کو جوانوں کی تن آسانی. کہتے تھے کہ میں اپنے جوانوں کو جب تن آسان, तान आसान समझ गए ना, देखता हूँ तो मैं रोता हूँ। आज भी देखिए 70, 60, 50 साल का बाप सुबह उठ भी जाएगा, दूध दही लाना है वो पैदल ले भी आएगा, गाड़ी नहीं तो छोड़ो रिक्शे में ले आता हूँ। वो रात को कह लें कि जल्दी घर भी आ जाएगा, बाहर अगर कोई गार्डनिंग करनी है, घर में कोई चीज़ें रिपेयर करनी है वो कर लेगा। जवान बेटे को इल्ला माशाल्लाह अमूमन इजाज़त नहीं रही, पेचकस नहीं पकड़ना आता कुछ लड़कों को, आई डोंट नो, अब्बू करते हैं प्लम्बिंग का काम, तौबा करे मैं प्लम्बिंग का काम करूँ। सोचने की बात है ना, इस चीज़ को आपने मैंने अपने ऊपर लेकर सोचना है कि क्या हमारी तरबियत में ये रंग तो नहीं शामिल हो गया कि हमारे बच्चे आराम पसंद हो गए। अरबी का एक शायर है, वो कहता है कि जिस्म के खादिम तू इसकी राहत के लिए कितनी कोशिशें करेगा, और तूने ऐसी चीज़ में अपने जिस्म को थका दिया जिसमें सिर्फ तेरा नुकसान है। तुम रूह की तरफ मुतवज्जे हो और अपने नफ्स को भूले हुए हो, तुम हालांकि रूह हो जिस्म नहीं हो। समझे, यानी मतलब क्या है कि तुम जिस्म को तो सुकून दे रहे हो तो रूह को नहीं दे रहे। देखिए ना, मेरे आपके इस वजूद में दो ही हिस्से हैं ना, एक जाहिरी जो आप मैं आप मैं आपका देख रही हूँ, लेकिन एक हमारा अंदर है। आप अंदर से खुश होंगे तो जिस्म नहीं थकता, ऐसी है ना। तो जितनी मेहनत हम जाहिर के लिए कर रहे हैं ना, उतनी हमें अपने बातिन के लिए करनी है। दूसरी चीज़, दुनियावी लज्जतों की हिरस। देखिए एक हद तक दुनिया अच्छी होती है, लेकिन जब हिरस लग जाती है ना, जिसको आप कहते हैं हल में मजीद, हल में मजीद, कुछ और भी है तो ले आओ, अल्हाकुमुत्तकासुर हत्ता ज़ुरतुमुल मकाबिर, तो जितनी दुनिया की हिरस बढ़ती जाती है ना, उतना बंदा अल्लाह से और आखरत के घर से गाफिल हो जाता है। फिर ऐसा ऐसा उसकी वजह से नमाजें जाती हैं, वादे बात तरक होते हैं, कहते हैं जी पूरी नहीं पड़ती। किसकी नहीं पड़ती? जिसने अपने आप को नाफरमानियों में खपाना है। इस पे भी अरब शायर कहता है कि धोखा खाए हुए इंसान, तेरा दिन गफलत और निस्यान में गुजरता है, और तेरी रातें चादर लंबी तान लेकर सोने में गुजर रही हैं, और तू तो ऐसी चीज़ों में तंग हो रहा है कि अनकरीब जिनका ना होना तुझे नापसंद गुजरेगा, और दुनिया में जानवरों की ज़िंदगी गुजारता है, तो क्या पता चला कि जब दुनिया की तलब है। आप देखिए कि बहुत सारी चीज़ें हैं ना, आप अपने ऊपर लीजिए। आप 2 दिन के लिए किसी होटल में गए, आपके पास एक छोटा सा सूटकेस है, उसमें एक नाइट सूट है, एक जोड़ा है, कुछ किताबें हैं, एक जूता, एक सॉफ्टी, आपकी कुल दुनिया वही है। सारा दिन करेंगे तो क्या करेंगे आप, उनका कमरा तो नहीं साफ करेंगे। आखिर आप कहेंगे मैं थक गई हूँ, चलो मैं कुछ बुक पढ़ लूँ, मैं नफिल पढ़ लूँ, मैं तस्वीर नमाज पढ़ लूँ, मिसाल दे रही हूँ ना, कुछ भी करेंगे। लेकिन आप अपने घर में एक जुमला खुद भी ज़रूर बोलते होंगे और आपने सुना भी होगा, वक्त नहीं मिलता। वजह क्या है? एक अलमारी खोली, वो साफ करनी शुरू हो गए, अभी वो नहीं की तो दूसरी, और जो अलमारी खोली उसकी या बच्चों को डांट पड़ रही है, मेड को डांट पड़ रही है। जितनी ज़्यादा दुनिया की चीज़ें बढ़ती जाएंगी, हमारी नमाजें लेट होंगी। आप एक खाना पकाएं, सालन रोटी दाल चावल, इससे मज़े की दावत क्या होगी? मुझे समझ नहीं आता लोग हर दावत में मुर्गी क्यों पकाते हैं और बिरयानी क्यों पकाते हैं। सोचने की बात है, आप एक सालन एक रोटी सलीके से, सालन अचार दाल जो भी सैलड के साथ रख लें, आपको कोई दावत पकानी मुश्किल नहीं लगेगी। आप खुश होंगी, आज मेरी बहन उसके बच्चे आ रहे हैं, अगले हफ्ते में मैं अपने भाई को बुला रही हूँ, इंजॉय करेंगे, सबको भी बुला ले तो दाल ज़रा ज़्यादा बना ली। लेकिन जब आपने एक दावत में 6 खाने, 4 सैलड, 2 चावल और 6 मीठे, और अल्लाह की पनाह कमर दर्द होनी है कि नहीं होनी, सोचने की बात है ना। इसलिए आपके मेरे लिए लाजिम है कि दुनिया की चीज़ों को कम रखें। तीसरा सबब गफलत का, गुनाहों का शऊर ख़त्म हो जाना, जिस पे अभी तक इतनी लंबी चौड़ी बात हम कर रहे हैं कि गुनाहों का शऊर बहुत बड़ी ज़रूरी चीज़ है, क्योंकि जब शऊर मर जाता है तो फिर तो कहते हैं खैर में। सूरत अल कहफ के आखिर में क्या पढ़ते हैं कि कर वो बुरे काम रहे लेकिन यकसबून अन्नहुम युहसिनून सुना, हम काम बड़े अच्छे कर रहे हैं, तो इसलिए ज़रूरत है कि अपने गुनाहों का पता लगे। आप देखिए एक शायर है, वो अरबी का, वो कहता है कि हाँ अल्लाह की कसम, अगर लोगों को पता चल जाए कि इन्हें किस मकसद के लिए पैदा किया गया है, तो ना वो गाफिल होते ना वो सोते। अब आप देखिए कि जब आप और मैं इस किस्म की गफलत का शिकार होंगे और हमें एहसास ही नहीं है, ये बिल्कुल ऐसे ही है कि जैसे एक इंसान अपनी ज़िंदगी में सोता ही रह जाए और उसकी फ़्लाइट चली जाए। कभी ऐसा हुआ आज तक कभी कि आप सोते ही रह जाएं तो फ़्लाइट चली गई? तो ये कैसे होता है कि हम सोते ही रह जाएं और फजर चली जाए? ये गफलत। जितना शऊर होगा, मैं हैरान होती हूँ स्कूल से कोई बच्चा 2 मिनट लेट नहीं हो सकता, वैन गई तो गई, लेकिन 1 घंटा पहले फजर सबकी लेट है। माँ को शौर है, बाप को है भी ना तो उतना नहीं है जितना होना चाहिए। 1 दिन आपका बच्चा ना जा सके देर से उठने की, देखिए उसकी दुर्गत क्या बनती है। तो नमाज छोड़ी, शौर ही नहीं है। तो तीसरी वजह शौर की कमी। चौथी वजह ख्वाहिशात नफ्स की पैरवी। देखिए नफ्स अच्छी चीज़ है, कोई बुरी नहीं है, ख्वाहिश भी बड़ी प्यारी चीज़ है। ये ख्वाहिशें तो मुझे आपको दुनिया के काम कराने पर माइल करती हैं। अल्लाह ताला सूरह आले इमरान की आयत 14 है गालिबन के ज़ुय्यिना लिन्नासि हुब्बुश शहवाति मिनन निसा वल बनीना वल क़नातीर अल मुक़न्तरति, पूरी लिस्ट है उसमें। क्योंकि अगर ये मोहब्बतें ना होती तो हम काम करते? सच बताइए, बाप मशीन बन के काम करें किसकी मोहब्बत में करते हैं? अगर बीवी बच्चों की मोहब्बत ना होती तो सारे बिस्तरों पर पड़े होते हैं। ये दुनिया का निज़ाम चलाने के लिए और आखरत का तारुफ भी है, लेकिन इसका एक ख़ास हद से बढ़ जाना गफलत में माइल करता है, गफलत में डाल देता है। फिर अल्लाह से आखरत से एक इंसान गाफिल हो जाता है। सूरत नाज़ियात आयत 40-41 में अल्लाह ताला फरमाते हैं वम्मा मन खाफ मकाम रब्बी ही, इसको तो अपने ऊपर लेकर सोचे। मैं जब भी आयत पढ़ूँ ना मुझे ऐसा लगता है मैं खड़ी हूँ, और बिल्कुल एक बंदे के ऊपर कैफियत है रोब और जलाल की। वम्मा मन खाफ मकाम रब्बी ही व नहन नफ्स अनिल हवा फ़इन्नल जन्नत हियल मावा, कि जो अपने रब के सामने खड़ा होने से डर गया और अपने नफ्स को ख्वाहिश से रोका तो जन्नत उसका ठिकाना है। तो अल्लाह ने ख्वाहिशात नफ्स को एक मुकाबले में जिस चीज़ को कहा है ना, देखिए एक होती है हवा, ख्वाहिश को कहते हैं हवा, आप कहते हैं इसका ऑपोजिट क्या है? हुदा। हुदन क्या है? ज़ालिकल किताब ला रैब फी हुदल लिल मुत्तकीन, यानी दुनिया में एक हुदा का रास्ता है, अल हुदा कह लीजिए, हिदायत का रास्ता है जिस पे चलने का आपको मुझे हुक्म दिया है, लेकिन इसके बिल्कुल पैरेलल एक रोड बनाई हुई है हम लोगों ने जो हवा का रास्ता है। हवा कहते हैं ख्वाहिशों को, उड़ती फिरती है इंसान की। अल्लाह ताला ने हज़रत दाऊद को सूरह स्वात आयत 26 में कहा था कि या दाऊदू, ए दाऊद हमने आपको ज़मीन में खलीफा बना दिया, आप लोगों में हक के साथ फैसले कीजिएगा और नफ्स की ख्वाहिशों की पैरवी ना करें। देखिए हुक्मरान को कहा है अल्लाह ने कि नफ्स की पैरवी ना करना, वरना ये तुम्हें अल्लाह की याद से रोक देगी। वला तत्तबील हवा, आप ख्वाहिशों में मत पड़िएगा। फयुदिल्लक अन सबीलिल्लाह, तो आज आप मैं कैसे कह सकते हैं कि दौलत हमेशा भटकाती है? हुक्मरानी का नशा ही बड़ा। क्या दाऊद अलैहिस्सलाम से बड़ा हुक्मरान आज के दौर में कोई है? लेकिन अल्लाह की याद में जीने वाले लोग थे, तो क्या पता चला कि माल बुरा नहीं होता, ओहदा भी बुरा नहीं है, बस ये ख्याल कि हम ख्वाहिशात के पीछे चल पड़ते हैं। पांचवी वजह, पांचवा सबब, और वो क्या है? जो माजरत के साथ हमारे ब्रदर्स, मर्दों का एक तर्ज ज़िंदगी है, और वो क्या है? कामकाज और रिज़्क की तलाश। सच है कि देखिए रिज़्क हलाल कमाना इबादत। अल कासिबु हबीबुल्लाह, हदीस पढ़ी होगी आपने भी कि मेहनती अल्लाह का दोस्त है, लेकिन जब काम काज और तिजारत को इतना आगे कर लिया जाए कि नमाजें गई तो गई, क्या जी बीवी के लिए रोटी कमा रहे हैं? बाज़ लोग कहते हैं हमारी नमाजें ये जिम्मेदारियाँ जी, माल कमा रहे हैं। तो याद रखिए अल्लाह ने इस तिजारत को अपने रास्ते की रुकावट नहीं बनाया। सच्चे मोमिनों की एक सिफत क्या है? सूरत नूर आप लोगों ने पढ़ी होगी आयत 36-37 में आता है कि फ़ी बुयूत नज़ीनल्लाहु अन तुरफ़ा, कि अल्लाह के घरों के बारे में क्या हुक्म है कि उसको बुलंद किया जाए, उसमें उसका नाम याद रखा जाए। क्योंकि रिजालुन ला तुल्हीहिम तिजारत, अगली आयत में आता है कि रिजालुन कुछ लोग ऐसे हैं कि उनको गाफिल नहीं करती उनकी तिजारतें ना उनकी खरीदो फरोख, अन ज़िक्रिल्लाह अल्लाह के ज़िक्र से, व इक़ाम अस्सला और नमाज की अदायगी से, व इताए ज़का और ज़कात की अदायगी से, और यख़ाफ़ून यौमन, वो डरते रहते हैं उस दिन से, ततकल्लबु फ़ीहिल क़ुलूबु वल अबसार, के उस दिन से डरते हैं जिस दिन आँखें और दिल पथरा जाएंगे। तो क्या पता चला कि आप अपने शोहरों को रिक्वेस्ट के साथ विद ड्यू रिस्पेक्ट, अपने बेटों को, अपने बाप को, सबको क्लैरिटी से बता दें कि आप अपनी नमाज कज़ा नहीं करेंगे। मिसाल आप देखिए कि कोई टैक्सी चलाता है, कोई दुकान पे नमाज के वक्त पे छुट्टी, मुझे वो रोटी नहीं चाहिए, मैं वो रोटी कम खा लूँगी जो आपने नमाज के वक्त में कमाई है। और हम ख़वातीन इसमें बहुत ज़्यादा कोशिश कर सकती हैं, और देखिएगा जब हमारे अंदर ये शऊर आएगा तो अल्लाह के हुक्म से फिर ये चीज़ दूसरों में भी आएगी और इसका असर ज़रूर नस्लों पर आता है। وہ رسک جس کے بعد ایک انسان غلط چیز پہ چلا جائے. تو آسانی کے لیے یہ بات کہہ رہی ہوں کہ رسک حلال کا اثر نسلوں میں آتا ہے. بہت سارے فیکٹرز میں سے ایک فیکٹر اولادوں کے بگاڑ کا کیا ہے کہ باپوں کی کمائی کے اندر یہ چیز نہیں رہی. تو لہٰذا رزق حلال کمانا اس کے لیے, لیکن اتنا نہیں کہ غفلت ہو جائے. کتنے سبب ہوئے؟ پانچ. دہرائے گا کوئی آپ میں سے؟ پہلا کیا تھا؟ پہلا سبب جی بدن کی راحت, لگژریز میں پڑنا. دوسرا دنیا کی لذت, گناہ کا شعور نہ ہونا. پھر خواہشات نفس کی پیروی, تجارت میں پڑھنا. چھٹا کیا ہے جس کو ایک لفظ بول دیتی ہوں؟ کھیل تماشا, تفریح, انٹرٹینمنٹ. آپ دیکھیں آج کے دور میں یہ سب سے بڑا سبب بن گیا. نبی صلی اللہ علیہ وسلم نے ایسے کھیلوں کے کھیلنے سے منع کیا تھا جس میں آج امت ڈوب گئی اور نمازیں بھی گئیں. چاہے وہ کوئی میچ دیکھ رہا ہے تو نماز گئی, ڈرامہ, فلم, ہم سب جانتے ہیں کیا نام ہے آج ہماری انٹرٹینمنٹ کن چیزوں کی ہے. اور میں کہتی ہوں کہ میڈیا تو خام خواہ کا بدنام ہے, ہماری تو ایک شادی بھی کافی ہے ہمیں غافل کرنے کے لیے. اس کی رسمیں, اس کا ناچ گانا, کودا کادی. کوئی مجھے بتا رہا تھا کہ پہلے تو ڈانس تھا نا کہ لڑکیاں کر رہی ہیں اور لڑکے دیکھ رہے ہیں, چلو لڑکے بھی کر رہے ہیں, لڑکے لڑکے, یہ کسی کی بات ہے مجھے نہیں پتا صحیح ہے نہیں. کہنے لگے اب تو باپ بیٹی ڈانس کرتے ہیں, بھائی بہن ڈانس کرتے ہیں. ہوں گے کچھ پڑھے لکھے ماڈرن ایسے بھی گھرانے جہاں یہ اب فیشن بن رہا ہے کہ ان رشتوں کو نچاؤ. تو یاد رکھیے گا, جتنا زیادہ کھیل کے پیچھے پڑیں گے اتنا دل ان چیزوں میں آئے گا. اللہ کے نبی نے کہا جو شخص جنگل میں رہے گا اس کا دل سخت ہو جائے گا, اور جو شکار کے پیچھے لگے گا وہ دین کے کاموں سے غافل ہوگا. آج آپ ایک دین کی دعوت دیں کتنے آتے ہیں, کتنوں کے کان تک جاتا ہے فلائر, اور اس میں سے کتنے نکلتے ہیں. آپ کہتے ہیں ماشاء اللہ بہت نکل رہے ہیں, لیکن کتنوں تک میسج گیا؟ اس کے برعکس آپ دیکھیں, آپ شادی کا کارڈ 500 کارڈ چھپواتے ہیں, وہ ہی نہیں آئے گا جو بیچارہ کسی عذر میں رہ گیا. خوشی کی دعوتیں, کنسرٹس, کوئی بری دعوتیں, کوئی گناہ کی محفلیں, کوئی ایسی چیزیں آپ دیکھیے گا تو اس میں پرسنٹیج دیکھ لیجئے. اور دین کی دعوت دے کے دیکھیے تو معذرت نامے زیادہ, اور اتنے چھوٹے مسئلے, اتنی مجبوریاں چھوٹی ہوتی ہیں جس کا ذکر کرنے میں بھی انسان کو شرم آتی ہے. تو لہٰذا اس پہ تو میں زیادہ بات نہیں کرتی. ہم خود دیکھیں, استفتح قلبک, اپنے دل سے خود پوچھ لو کہ آج ہمارا کیا معاملہ ہے. آج ہمارے گھر میں زیادہ خرچ, زیادہ بجلی, زیادہ پیسہ مال کس چیز پہ لگ رہا ہے؟ اسی پہ لگتا ہے. آپ دیکھیے کہ آج ہمارے اس ملک میں بجلی کا مسئلہ ہے, لیکن میں نے دیکھا ہے کہ ہر گھر میں اگر مطلب 6 لوگ رہتے ہیں تو 5 ٹی وی ہیں, 5 کمپیوٹرز ہیں. بجلی کا استعمال بہت زیادہ ہے ہمارے پاس. وجہ کیا ہے؟ کہ ہر ایک کا اپنا ٹیسٹ ہے. جتنے الیکٹرانکس بڑھ رہے ہیں, الیکٹرانک گیمز دیکھ لیجئے, غفلت کے اسباب میں اتنا بڑا بن گیا آج کی گیمز. بچوں کو پاس بیٹھے ہوش نہیں, ذہنی طور پہ بیمار ہو رہے ہیں بچے. مہمانوں کو دیکھ کے ان کو اسمائل ہی نہیں آتی کیونکہ ان کا دماغ تو وہ گیم میں گھسا ہوا تھا. یہ تو ایک الگ ایشو ہے, اس پہ بھی بات کرنی ہے انشاءاللہ اگلے لیکچرز میں. لیکن یاد رکھیے کہ آج دنیا کا ایک بہت بڑا بزنس کھیل ہے. بڑی بڑی کمپنیز ایک سے دوسرے پہ ایک ایک بناتے ہیں. ایک نے ٹیبلٹ بنائی, دوسرا اس سے اوپر بڑھ کے نکل رہا ہے, ایک ایک اور سافٹ ویئر بنا رہا ہے. اب تو سب ٹیکنالوجی کا دور ہے. تو آپ دیکھیے گا کہ اس میں ہمارے بچوں کی آنکھیں کہاں جا رہی ہیں, ان کے جسم پھول رہے ہیں, بے حس ہو رہے ہیں, اور سب سے بڑی بات ہے کہ مائنڈ ٹریپ کرتا ہے. آپ کے گھروں میں اگر ینگ بچے ہیں, کوئی بھی گیم دیکھ رہے ہیں جیسے اسپلز اور کچھ ایسی ہوتی ہے, آپ صرف 5 منٹ اسکرین کے پیچھے کھڑے ہو کے دیکھیے گا, آپ کو لگے گا ساری دنیا چکرا رہی ہے, ادھر گولیاں چل رہی ہیں اور گاڑیاں ٹکرا رہی ہیں. تو میں سوچتی ہوں کہ اس کو کیوں نہیں کوئی بین کرتا. تو یہ چیزیں بچوں کا ذہن اتنا ڈال نہیں. اور آپ کہیں بیٹا نماز پڑھو, وہ کہے گا امی سے بڑا کوئی دشمن نہیں ہے میرا, ابھی تو میں کھیل رہا تھا اور امی نے اس چیز میں کر دیا. اب سوال پیدا ہوتا ہے کہ ہماری اولادوں نے اس کھیل سے کیا پایا؟ آج ہم نے کیا نسلیں دنیا کو دی؟ وہ محمد بن قاسم, وہ حسن, وہ حسین, کیا وہ سارے جوہر ہیرے پہلے ہی تھے؟ آج دنیا کے بڑے بڑے برانڈڈ سکولوں نے کیا پیدا کیا؟ آج دنیا کی ترقی میں تو ہو سکتا ہے 85 لوگ ہوں گے ایک ادارے سے نکلے ہوئے, دین کی ترقی میں آج امام بخاری کیوں نہیں پیدا ہو رہے؟ امام مسلم کدھر ہے؟ آج حافظ ابن حجر الاسقلانی کدھر ہے؟ آج وہ ہیرے موتی نہیں ہیں. وجہ کیا ہے؟ کہ ہماری اولادیں اس طرح کی چیزوں میں پڑ گئیں, ان کے مسلس شل ہو گئے, ان کی نظریں کمزور ہو گئیں, اور سب سے بڑی بات دیکھیے کہ یہ چیزیں بندے کو بے مقصد کر دیتی ہیں. ایم لیسلی آپ بیٹھے ہیں دو دو بجے تک, رات تین دن, جب تک خود نہ سو جائیں, آنکھیں بند نہ ہو جائیں, بچے ایسی گیمز کے آگے بیٹھے کیا لے رہے ہیں, اور فجر گئی. اب کیا مسئلہ ہے اس وقت؟ ابھی تو آنکھ لگی. اور کئی تو کہتے ہیں اب نماز کے انتظار میں بیٹھے ہوئے, اب اور تھوڑا کھیل لیں, نماز کے دو سجدے دے کے ہی سوئیں گے تاکہ ماں نہ صبح تنگ کرے. یہ بھی ہوتا ہے, اس سے کچھ نہیں ملے گا. ہماری نسلیں خراب ہو رہی ہیں. یاد رکھیے, ہم نے اگر آگے جا کر کوئی بڑی جنگ جیتنی ہے نا, تو اب اس وقت دوبارہ وہ مجاہدانہ تربیت کی ضرورت ہے جو کہ ابھی نہیں کی ہوئی. آپ دیکھیے کہ جتنا مسجد میں جائیں گے, جتنا دینی اداروں میں جائیں گے, یوتھ سینٹرز میں جائیں گے, ان کا ایمان بڑھے گا, اور اتنا انشاءاللہ تعالیٰ وہ آگے سے آگے اپنے اندر ایمان کی قوت لائیں گے. میں نے اکثر ینگ بچوں سے بیٹھ کے بات کی تو ان کا کوئی مقصد نہیں. میری ایک بری عادت ہے, جس ینگ بچی بچے کو دیکھو میں کہتی ہوں واٹ از یور گول, تو کئیوں کو تو پتہ ہی نہیں ہوتا وہ کیا ہوتا ہے. بہت ہے تو وہ اپنے پڑھنے کو کہہ دیتے ہیں گول, یہ ہے کہ ڈاکٹر بننا ہے, پاس ہونا ہے, فرسٹ آنا ہے. کتنے بچے جو آج حفظ نہیں کرتے, گیمز ہیں. کتنے بچے جو اپنے ماں باپ کی بات نہیں سنتے, کیونکہ گیمز ہیں. اور سب سے بڑی بات یاد رکھیے کہ جو غفلت کا ایک ساتواں بڑا سبب یہ ہے, آج نعمت کوشی اور آسائش ایک آرٹ بن گیا. آرٹ اور فن کے نام پر ہم نے نعمتوں کو اب نعمتیں سمجھنا ہی چھوڑ دیا. مثلاً کیسے, آپ دیکھیے کہ ورلڈ ٹور کا نام آپ نے سنا ہے. لوگ کہتے ہیں جی ہم گھومنے جا رہے ہیں, کوئی مقصد نہیں. فصیر و فل اردی فینز رقی فقان عاقبت المکذبین, قرآن کہتا سیر کرو لیکن دیکھو کہ لوگوں کے کیا انجام ہوئے. آج وانڈر بلائنڈلی ادھر جا رہے ہیں, بفے کھا رہے ہیں, ہوٹلوں میں جا رہے ہیں, چلنگ ہو رہی ہے, گھومیں گے پھریں گے. اور سب سے زیادہ میرا خیال ہے ہماری قوم کا جو زور لگتا ہے کھانے پہ, آج یہ نہ کھائیں, آپ کو یہ نہ کھلائیں. یقین کریں جب میں فرسٹ ٹائم آئی شادی کے بعد ادھر اپنے ہسبینڈ کے ساتھ, مجھے ان سے شرم آئے. ہر دس منٹ بعد کوئی گھر والا آ جائے, اب یہ کھا لیجیے, اچھا جی اب یہ چائے پی لیجیے, اب تکے کھانے چلیں, اب آپ کو آئس کریم کھلائیں, تو یہ مجھے دیکھیں کہ مجھے شرم آئے کہ یہ کہیں گے یہ اتنے بھوکے لوگ ہیں. یہ ہر وقت کہتے ہیں کہ بھوکے دو ہی ہوتے ہیں, جن کو واقعی بھوک لگی ہو یا جن کا کبھی پیٹ نہ بھرے. تو آج ہمارا بازار دیکھیے, شاپنگ کرنے والی عورتیں مجھے اتنی جاہل لگتی ہیں, سڑکوں کے کنارے بیٹھی گندے مٹی والے آلو چھولے اور پکوڑے سموسے کھا رہی ہیں. آپ یہ کرنے آئی ہیں؟ آپ جائیں ذرا اپنے بازاروں کے گرد گلیوں میں, تو یہ پورا بزنس بن چکا ہے. گئی تو ظاہری بات ہے, پانچ گھنٹے کا جہاد کرنے گئے تو کچھ کھائیں پئیں گے تو صحیح. اور کئیوں نے مجھے بتایا کہ جب سیل لگتی ہے تو سینڈوچ بنا کے پرس میں رکھتے ہیں, کیونکہ لائن سے نکل گئے تو پتہ نہیں کیا ہوگا, اور بے ہوش نہ ہو جائیں, شوگر لو نہ ہو جائے, تو پرس سے نکال کر کچھ کھاتے ہیں. یہ یہاں کی چینڈ جو فیبرکس ہے, ادھر کی خبر کسی نے دی تھی, غلط ہو سکتی ہے, مجھے نہیں پتہ. صحیح ہے نا؟ تو آپ دیکھ لیجیے, اللہ تعالیٰ سے یہ دعا کریں کہ ہمارا دل اس دنیا سے کم ہو جائے. اور ایک بہت بڑا سبب, بہت ہی بڑا سبب, اہل غفلت کی صحبت. غافلوں میں جیتے ہیں, اہل باطل ان کے ساتھ بیٹھے ہیں. اللہ نے کہا تھا بس پھر نفس کا معاملہ زینا, پیچھے آیت بتائی ہے سورہ کہف آیت 28 تھی, کہ ان لوگوں کے ساتھ تم بیٹھو ہی نہ کہ جن کے دل ہماری یاد سے غافل ہیں. آج آپ دیکھیے ہم ادھر ہیں, اللہ تعالیٰ نے یہی بات ہمیں کہہ دی ہے. تو ضرورت اس بات کی کہ ہم اپنی کمپنی کو بدلیں. اگر آپ چاہتی ہیں اپنے بچوں میں کوئی جوش جذبہ پیدا کریں, ان میں کچھ کمی بیشی ہے تو ان کی صحبت چینج کریں, فرینڈ شپ اچھی کریں. پہلے تو خود کریں, اپنے بچوں کو اپنے ساتھ جوڑے, دوسری چیزوں میں لے کر آئیں. لیکن اگر کوئی ان کو ان کے ایج فیلو مل جاتا ہے, کوئی مسجد میں جاتا ہے, کوئی دین کا کام کرتا ہے, کوئی گروہ, آپ اپنے ینگ بچوں کو ان سے جوڑیں. کمپیوٹر کا کام کرو تم, ریکارڈنگ کرو تم, یہ کرو. کیونکہ جب ہم اپنے بچوں کو بہت بیکار چھوڑ دیتے ہیں نا, اور میں نے آج یہ بھی دیکھا ہے, ماں باپ دین کی طرف بھاگ رہے ہیں ماشاءاللہ, اللہ ان کو اور بھی توفیق دے, بچے ساتھ نہیں. ماں باپ جاتے ہیں, بچے نہیں جاتے. وہ جی ٹیسٹ ہے جی وہ پڑھنا, کیا وہ سارا دن پڑھ سکتا ہے؟ اگر دو گھنٹے کا درس ہے اگر یہ سن لیتا ہے تو کیا فرق پڑ جائے گا اس کو باقی چیزوں میں؟ تو اس کے لیے ضرورت ہے. پھر ایک اور سبب کہ دنیا کی طرف میلان بہت ہے, یہ اسی سے ملتا جلتا ہے کہ غفلت کے سبب میں دنیا آخرت کو پیچھے ٹالتا رہتا ہے اور دنیا کو آگے سے آگے لے جاتا ہے. پھر ایک اور سبب جو دیکھ کے انشاءاللہ میں اپنی بات پوری کروں گی, لیکن دسواں سبب کیا ہے کہ مباحات کی کثرت. مباح کیا ہوتا ہے؟ جائز. آپ کو کھانا پینا جائز ہے, کپڑے پہننے, گھر بنانے, سوشلائزنگ کرنی, یعنی جس کو آپ اور میں اپنی ڈے ٹو ڈے لائف کہتے ہیں نا, یہ جائز ہے. لیکن جائز کاموں میں بھی اتنی کثرت ہو گئی. مثلا آپ دیکھیں کہ آج کل سوشلائزنگ بہت ہو گئی. صرف ایک شادی ہوتی ہے ہمارے خاندان میں اگر, تو آپ دیکھیے کہ تین دن تو کم از کم گاڑیاں ایک شہر سے دوسرے شہر جاتی ہیں. پہلے کیا ہوتا تھا, لوگ پھر تین دن وہاں بیٹھتے تھے, डेरी डम्बा जमा के चलो अभी खा के जाएंगे। अब रोज़ आप देखें ना, आप लाहौर में इस वक्त बैठे हैं, मैं भी इधर हूँ, हमारी फैमिलीज मोस्टली लाहौर से इर्द गिर्द ही होंगी ना। चले लाहौर में भी हैं तो भी, लेकिन आप गुजरांवाला है, सियालकोट है, पिंडी है। अब आप देखिए रोज़ आप 3 बजे गाड़ी निकाल लें, 4 बजे, 3-4 घंटे ट्रैफिक ब्लॉकेज के बाद वो वहाँ पहुँचे, और मुश्किल घंटा डेढ़ आप वहाँ गुजारें और वापस आए। क्या है जी, आज आपने डिनर किया है, वो डिनर क्या होता है जिसको कभी कोई मेहंदी तेल उपटन कहता था, ठीक है जी। अब कल फिर जाएंगे, निकाह है जी, अच्छा जी। परसों क्या जी, रुख्सती है। फिर चौथे दिन कहीं वलीमा। अब ये मुबाह था ना, लेकिन हमने इसको प्रोलोंग कर दिया। इसी तरह की चीज़ों में कपड़े बनाए, आपके मेरी ज़रूरत है कपड़े, कोई नहीं कह सकता ज़रूरत नहीं है। सर्दी में मोटे, गर्मी में पतले, बाहर जाते हैं एक दो अच्छा सूट, लेकिन अगर सारा वक्त हर वक्त यही कुछ करते रहे तो मुझे बताइए कि ये कौन सी ज़िंदगी है जो हम बसर कर रहे हैं। एंड वे होना क्या, एक एक जोड़ा, एक एक शादी में जो हम पहन के सज संवर के, एक तो आप अपनी खुशी के लिए कर रहे हैं अल्हम्दुलिल्लाह, इसमें कोई हर्ज की बात नहीं है, लेकिन अगर आप सिर्फ कॉम्पीट कर रहे हैं तो मुझे बताइए कि पिछली शादी में इतनी मेहनत के बाद आपको कौन सा अवार्ड मिला था। हाँ, आपको ये पता है कि ये जोड़ा मैंने कहीं नहीं पहनना क्योंकि मैंने पहना हुआ है, तो मैं कहती हूँ कम से कम अपना एक जोड़ा 4-5 बार तो पहनो ताकि लोगों को पता चले कि आपका अपना है। किसी से तो आप एक दफ़ा ले सकती हैं, दोबारा तो बड़ी शर्म आएगी, तीसरी दफ़ा मांगेंगी वो कहेगा तुम ही ले लो है? तो पहना करें। मुझे कोई पूछे ना ये वही सूट है, मैं कहती जी जी मेरा अपना, तो कोई बुरी बात नहीं है। तो फिर आप देखिए, वरना एक नया जोड़ा बनाना कितना बड़ा जिहाद है आज के दौर का, अल्लाह की बिना। मुझे कहती फिर क्या करें, किसी से मेरी बात हो रही थी तो कहती फिर क्या करें, मैंने कहा आप लोग चेंज कर लिया करें, आपने जो अपनी करीबियों में पहन ली ना, आप अपने जोड़े अपनी बहन को दे दें, वो अपने ससुराल में पहन पुन लेगी, उनके लिए नए उनके जोड़े आप पहन ले अगली शादी में। कहती फिर जो कॉमन शादियाँ होंगी। मैंने कहा इतनी ज़्यादा अश्त है क्या, दुनिया में एक ही जोड़ा बनता है, जूती आपकी जो है, तो अगर मैंने भी वैसी पहन ली तो क्या दुकानदार ने एक जूती बनाई, और इससे होना क्या मुझे ये बताइए। तो मैं इसको इसलिए इधर रोक रही हूँ कि हमारे पास वक्त कम है, वरना भी इसमें इंशाल्लाह मैं इसका एक पार्ट भी करवाऊँगी, कहीं हुआ तो आप लोगों से को भी फ़ायदा होगा, आप सुनिएगा। सुबहानक अल्लाहुम्मा व बिहमदिका अशहदु अल्ला इलाहा इल्ला अंता अस्तग़फिरुका व तुबु इलैक, रब्बना तक़ब्बल मिन्ना इन्नका अंतस समीउल अलीम व तुब अलैना इन्नका अंतत तव्वाबुर रहीम व सल्लल्लाहु तआला खैरी खल्क़िही व असहाबिही अजमाईन बिरहमतिका या अरहमर राहिमीन, आमीन। جزاك الله خير وسلم جزاك